الرحيم الحمد لله رب العالمين وصلى الله على محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الدائم على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تبارك وتعالى في كتابه الكريم وقوله الحق وهو أصدق القائلين بسم الله الرحمن الرحيم أحل الله البيع وحرم الربا درود بھیجنے محمد وآل محمد پر عزیزان محترم ہماری گفتگو جو تھی وہ بینکنگ کے احکام میں چل رہی تھی آج اس کی انشاءاللہ العزیز آخری نشست ہے تقریباً بہت ساری جو اہم باتیں ہیں وہ آپ کی خدمت میں بیان ہو چکی ہیں ایک چیز جو باقی رہ گئی تھی خاص طور پر وہ اسلامک بینکنگ کے حوالے سے کچھ مسائل تھے وہ باقی بچے ہیں ان کو آج کی نشست میں آپ کی خدمت میں بیان کرنا ہے اور کچھ ایک دو سوالات بعض دوستان نے پوچھے تھے بعض کا تعلق اگرچہ ڈائریکٹلی کوئی بینکنگ سے نہیں ہے لیکن اعلیٰ بن نے سوال کیا ہے تو ان کا میں جواب انشاءاللہ آج کی نشست میں عرض کروں گا اسلامک بینکنگ اگر ہم اس اعتبار سے دیکھیں کہ جو شکل اور ڈھانچہ انہوں نے بنانے کی کوشش کی ہے تو بظاہر کوئی بری ایفرٹس نہیں ہے ایک اچھی ایفرٹس ہیں یعنی مجھے دو ہفتے پہلے کی شاید گفتگو کے بعد اقبال نورانی صاحب نے ایک بات کہی کہتے ہیں کہ آپ لوگ مثلا یہ باتیں تو کرتے ہیں بینکنگ میں یہ خرابی وہ خرابی بلاخر لوگوں کو کیوں نہیں گائیڈ کرتے اس بات کی طرف کہ وہ خود کھڑے جس طرح آپ لوگوں نے مثلا تعلیمی نظامات میں خرابیاں تھیں ایک اسکول کھول دیا ایک کالج کھول دیا جم بنا ڈالا تو بینک بھی بنا ڈالنے تو بینک بنانے کے اوپر کیوں نہیں تشویش کرتے ان کو میں نے عرض کیا کہ سب سے بڑی مشکل یہ ہے کہ اتفاق کی بات یہ ہے کہ جتنے بھی یہ ہمارے اپنے بہرحال بہت سے مومنین کے بینک ہیں اور میں ذاتی طور پر یہ سمجھتا ہوں مجھے میرا جو اپنا جتنا ابھی تک آپ کی خدمت میں عرض کیا کتنا ٹیکنیکل کام ہے کوئی لمبے چوڑی کہانیاں نہیں ہیں میرے حساب سے اس کی بہت ساری چیزوں کو بہت آسانی سے چینج کیا جا سکتا ہے مگر مسئلہ یہ ہے کہ ہمارے مومنین تو اس بات پہ بھی راضی نہیں ہوتے کہ اس کو تھوڑے سے مثلا تھوڑے سے کلاوز چینج کر دیں یا تھوڑی سی جو بھی اس کا سٹرکچر ہے اس کے اندر تھوڑی سی پلس مائنس کر کے وہی آپ کا نظام ہے یہ الگ سے جو برانچز بنائی گئی ہیں اس کی ضرورت ہی نہیں پڑے بہت ساری چیزیں آپ کی اسی طریقے سے چلتی رہیں اور اسی نظام کو میرے اپنے اندازے کے مطابق بہتر کیا جا سکتا ہے لیکن کوئی اس میں بھی کوآپریٹ کرنے کے لیے تیار نہ ہو تو پھر آپ پورا بینک بنانے کی بات کریں اس کے لیے تو بات الگ سرمایہ چاہیے اور جس کے پاس اتنا سرمایہ ہوتا ہے وہ نارملی ویسے ہی ہوتے ہیں لوگ کہ جن کی سمجھ میں یہ باتیں آئی نہیں رہی ہوتی کہتے ہیں یار یہ کس تم لوگ کس دنیا کی باتیں کر رہے ہوتے ہو تو جن کے پاس سرمایہ نہیں ہوتا ان کی سمجھ میں باتیں آ رہی ہوتی ہیں اور جن کے پاس سرمایہ ہوتا ہے ان کی سمجھ میں باتیں نہیں آ رہی ہوتی تو ہم پھنسے میں اس قسم کے افراد کے درمیان آپ کریں تو کیا کریں لہذا کم سے کم یہ کیا جا سکتا ہے کہ انسان اس قسم کی وہی والی بات ہے امینڈمنٹس کر لے اپنے حساب سے یعنی کم سے کم اپنا الو تو سیدھا کریں جو کہتے ہیں نا اپنا مسئلہ تو حل کریں اعلیٰ پوری بینکنگ کا مسئلہ حل کر پائیں یا نہ کر پائیں پوری بینکنگ کے نظام کو سدھار سکیں یا نہ سدھار سکیں بالآخر میں تو خود تو مبتلا ہوں ہی نا تو میں اپنے جو میری ٹرانزیکشنز ہیں یا جو مجھے لین دین کرنا ہے بینک کے ساتھ میں اپنے آپ کو کیسے سدھاروں یا شریعت کی روشنی میں اپنی ٹرانزیکشنز کو کیسے درست کروں تو ان نشستوں کا ہم و غم اور مقصد صرف اسی حد تک تھا کہ ہم کم سے کم اپنے اعتبار سے کس طرح سے اپنی جو مشکلات ہیں اور مسائل ہیں جو میں نے شروع میں پہلی تقریر میں بھی عرض کیا تھا کہ ہم صرف یہ چاہتے ہیں کہ یہ کس طرح سے مسئلے حل کیے جائیں تاکہ میں اگر سود سے بچنا چاہتا ہوں تو کوئی شریعت نے راستہ دیا مجھے سود سے بچنے کے لیے کیا میرے پاس کوئی ایسا آپشن ہے کہ میں سود سے بچ سکوں اور سود سے بچنا یعنی واقعی سود جو ہے کوئی آسان چیزوں میں سے نہیں ہے اس کی وجہ یہ ہے کہ میں آپ کی خدمت میں عرض کروں کہ جب علماء اخلاق گناہ کبیرہ کا تذکرہ کرتے ہیں تو گناہ کسی گناہ کے کو یہ طے کرنے کے لیے کہ یہ آیا گناہ کبیرہ ہے یا نہیں ہے، دو تین راستے بتاتے ہیں. ایک راستہ اس میں سے یہ ہے کہ کسی معصوم نے، قرآن نے یا معصوم نے اس بات کی تصریح کی ہو کہ یہ گناہ گناہ کبیرہ ہے، ایک راستہ یہ ہے. اکبر القبائر مثلا خمسۃن، اکبر القبائر سبعۃن، روایتوں میں شرک باللہ، الیاس من روح اللہ، حقوق الوالدین، اس طرح کر کے خود عنوان دیا گیا ہے روایتوں میں کہ بڑے بڑے گناہ جو ہیں وہ مثلا پانچ ہیں، کہیں میں آیا سات ہیں، کہیں کچھ، تو اس میں پھر وہ گنوائے بھی گئے ہیں. تو یہ روایت گویا تصریح کر رہی ہے، مثلا فرض کریں شرک باللہ، یہ روایت تصریح کر رہی ہے کہ شرک، خدا کے ساتھ شرک کرنا، یہ گناہ کبیرہ ہے. یعنی واضح جملہ آیا ہے کہ بڑے بڑے گناہوں میں سے گناہ جو ہے وہ شرک ہے، خدا کی رحمت سے مایوس ہو جانا ہے، حقوق والدین ہے، یہ اس طرح ان کو گنایا گیا. تو ایک تو طریقہ یہ ہو گیا کہ خود روایت آ کے تصریح کر دے اس بات کی کہ یہ گناہ کبیرہ ہے. ایک اور طریقہ علماء بیان کرتے ہیں یہ طے کرنے کے لیے کہ یہ گناہ گناہ کبیرہ ہے یا نہیں، کہ ایک ایسا گناہ کہ جس کا کبیرہ ہونا طے ہو چکا ہو، مثلا زنا گناہ کبیرہ ہے، طے شدہ امر ہے. اب اگر کسی گناہ کو یہ تو نہیں کہا جائے کہ یہ بھی گناہ کبیرہ ہے، بلکہ اس کو اس گناہ کبیرہ والے گناہ سے کمپیئر کر کے اس سے شدید مانا جائے، قتل گناہ کبیرہ میں سے، قتل مومن، قرآن کی آیتیں ہیں واضح طور پر کہ جو کسی ایک مومن کو بے گناہ قتل کرتا ہے تو گویا اس نے پوری انسانیت کو قتل کر دیا، درست؟ حالانکہ قتل گناہ کبیرہ میں سے ہے. اب اگر کہا جائے الفتنہ تو اشد من القتل، کہ فتنہ اس قتل سے بھی بڑا ہے، تو فتنہ یعنی زمین میں فتنہ و فساد برپا کرنا، یہ فتنہ اس کے بارے میں نہیں آیا کہیں کہ یہ گناہ کبیرہ ہے، لیکن ایک گناہ کبیرہ سے بدتر مانا گیا اس کو، تو یہ بھی آٹومیٹکلی گناہ کبیرہ شمار ہو جائے گا اگرچہ اس کے اوپر کوئی تصریح موجود نہیں ہے. یہ دوسرا طریقہ. سود اس گناہ کبیرہ میں سے ہے کہ اس کے بارے میں تصریحات بھی موجود ہیں کہ سود جو ہے وہ گناہ کبیرہ میں سے، یعنی وہ روایتیں ہمارے پاس موجود ہیں جو گناہ کبیرہ جب شمار کرتی ہیں تو اس میں سود کو شمار کرتی ہیں، تو تصریح کی وجہ سے بھی اس کو گناہ کبیرہ مانا گیا ہے. اور یہ ان گناہوں میں سے بھی ہے کہ جس کو دوسرے گناہ کبیرہ کے ساتھ کمپیئر کر کے اس سے شدید تر مانا گیا ہے. روایتوں کو اگر آپ اٹھا کے دیکھیں تو روایتوں میں اس سود کو، ایک درہم سود، روایت کا جملہ، ایک درہم سود 70 زنا جو انسان کسی محرم کے ساتھ انجام دے اس سے بدتر ہے. ایک درہم سود 70 ایسے زنا کی جو انسان نعوذ باللہ من ذالک اپنے کسی محرم خاتون کے ساتھ انجام دے، اور بعض روایتوں میں پھوپھی خالہ وغیرہ تذکرہ کیا ہے، مصادیق بھی بیان کیے محارم دے، ایک درہم ان 70 زناؤں سے بھی بدتر ہے. بعض روایتوں میں 30 زنا سے بدتر ہے، بعض روایتوں میں 20 زنا سے بدتر. اب یہ ممکن ہے، یہ جو اختلاف ہے یہ مراتب سود خوری کے اعتبار سے ہو، کسی زمانے میں، کسی مکان میں، کسی جگہ کے اعتبار سے جو یہ فرق پڑتا ہو، تو اس وجہ سے شدت و ضعف میں بھی گناہ سے فرق پڑ جائے. لیکن بالآخر اگر ایک زنا سے بھی بدتر بنا دیا جائے تو وہ گناہ کبیرہ ہو جاتا ہے. یہ تو کہیں 20 کہیں 30 کہیں 70 زنا سے بدتر مانا جا رہا ہے، وہ بھی زنا، وہ زنا کہ جو انسان اپنے محرم رشتہ داروں کے ساتھ انجام دے. اور بعض آیات و روایات کے اعتبار سے سود کھانے کو خدا اور رسول سے جنگ کے برابر قرار دیا گیا. سود کھانا خدا اور رسول سے جنگ، سود کھانا زنا سے بدتر. اس کے علاوہ سود خوری کے اوپر کہ سود خور کو جب قیامت کے دن اٹھایا جائے گا تو اس انداز سے اٹھایا جائے گا کہ جس طریقے سے جن زدہ، جس کے اوپر جن چڑھا ہوا ہوتا ہے انسان، کیا حال کیفیت ہوتی ہے اس کی، یعنی جس کی عقل معاوف ہو، عقل ہی کام نہ کرتی ہو، اس انداز سے اس کو اٹھایا جائے گا. یعنی واقعاً عجیب و غریب روایتیں ہیں اس کی مذمت کے اوپر. خدا رسول سے جنگ اس کو قرار دیا جا رہا ہے. اور میں نے پہلے بھی عرض کیا تھا شہید دستغیب شیرازی کی کتاب گناہان کبیرہ، اس میں نواں گناہ جو گناہ کبیرہ شمار کیا گیا وہ سود ہے، ربا خوری یعنی سود، سود خوری. مزید روایتیں اگر آپ دیکھنا چاہیں یا مزید اس کے اوپر آپ کو اس کی مذمت اور اس کے دنیاوی اور اخروی نقصانات دیکھنے ہو تو وہاں جا کے آپ دیکھ سکتے ہیں، ان روایتوں کا آپ مطالعہ کر سکتے ہیں. جس علاقے میں سود خوری بڑھ جاتی ہے تو وہاں پر زلزلے اور زمین میں غرق ہونا بڑھ جاتا ہے. یہ اس کے دنیاوی افیکٹس ہیں کہ زلزلے اس جگہ پہ زیادہ آتے ہیں اور زمین میں دھنس جانا یہ زیادہ ہو جاتا ہے جہاں پر سود زیادہ ہو جائے. اور میں نے کہا نا روایتیں بہت ہیں، روایتوں میں اگر میں چلا جاؤں گا تو آج کی باتیں میری رہ جائیں گی. تو اب اتنی ساری روایتوں یا ان آیات کو مد نظر رکھتے ہوئے ایک انسان نہیں چاہتا سود کھانا، سود سے بچنا چاہتا ہے، تو کیا شریعت اس کو کوئی متبادل راستہ بیان کرتی ہے کہ تم اگر سود سے بچنا چاہتے ہو تو اس انداز سے اپنا کام چلا سکتے ہو، درست؟ یا ایسا کوئی کام شریعت نہیں کرتی ہو، کہتی ہے بھائی سود ہے تو ٹھیک ہے سود ہے، اب تمہارے پاس کوئی راستہ نہیں ہے، بالآخر اس راستے کو مثلا بینکنگ کے راستے کو بالکل ہی چھوڑ دو، ختم ہو گئی کہانی، چیپٹر کلوز بینکنگ کا، یا نہیں. تو یہ جو میں نے عرض کیا نا کہ یہ جو اسلامک بینکنگ کے نام سے انہوں نے کام کیے ہیں، میں نے عرض کیا تھا، پہلے بھی عرض کیا تھا کہ یہ میں نے میزان بینک کا جو مجھے یاد پڑتا ہے ان کا جو ایک پرسپیکٹس کسی نے دیا تھا وہ میں نے دیکھا تھا. بس ایک مشکل ہے اس کی جو میں پہلے بھی اشارہ کیا تھا کہ یہ جو لیٹ سر چارجز لیتے ہیں، آپ کی انسٹالمنٹ لیٹ ہونے کے اوپر جو آپ کے اوپر چارج لگاتے ہیں، یہ ایک مشکل ہے جو اٹکتی ہے ابھی بھی. ان لوگوں نے تو اپنی شریعت کے حساب سے اس کو صحیح کرنے کی اس کو بھی کوشش کی، کیا کر بھی لیا اپنے حساب سے کہ وہ آپ سے بائی فورس لیتے ہیں اور چیریٹی میں استعمال کر لیتے ہیں، لیکن خود لینا، یہ لینا ہی غلط ہے. اب لینے کے بعد آپ کہاں استعمال کریں یہ بعد کا مرحلہ ہے نا، کہ لینے کے بعد میں یوز کیسے کروں اس کو، بینک پہ یوز کروں، چیریٹی میں یوز کروں یا کسی اور طریقے پہ یوز کروں. لیکن پہلا مرحلہ اس سے جو آتا ہے وہ لینے کا آتا ہے کہ یہ لے سکتے ہیں یا نہیں لے سکتے ہیں. تو یہ لینا ہی ہمارے اعتبار سے مشکل ہے، یہ ایک مشکل اگر چھوڑ دی جائے تو باقی مشکلات نسبتاً آسان ہیں. دیکھیں اسلامک بینکنگ میں ہے کیا کہانی. آپ کے پاس ہے پیسہ، میں پہلے بھی کئی مرتبہ یہ بات عرض کر چکا ہوں کہ دیکھیں شریعت آپ کے کمانے پر اس کو کوئی اعتراض نہیں، کمائیں آپ، کلو وشربو وصرف ولا تصرفو، کھاؤ پیو اور اسراف نہ کرو، بس اس کو آپ کے کھانے پینے میں بھی کوئی اعتراض نہیں. اعتراض ہے تو اسراف پر اعتراض ہے. اسی طریقے سے شریعت کو آپ کی کمائی پر کوئی اعتراض نہیں، بلکہ اسی باب میں گناہ کبیرہ کی اگر حدیثیں دیکھیں گے تو یہیں پر انہوں نے کاروبار اور تجارت کرنے کے اوپر جو حدیثیں آئی ہیں جو آپ کو ابھارتی ہیں کہ کاروبار کرو وہ بیان کی ہیں، کہ شریعت تو چاہتی ہے کہ آپ کاروبار کریں، آپ کمائیں، آپ کا پیسہ جامد نہ رہے، پیسے کے اندر حرکت آئے، رولنگ میں ہو پیسہ. یہ جو قرض کے اوپر سود کو حرام قرار دیا گیا، بعض فلسفے یہ بھی بیان کیے جاتے ہیں کہ اس میں آپ کا پیسہ کیا ہو جاتا ہے، وہ یعنی بیٹھ جاتا ہے ایک جگہ پر، سرمایہ کے اندر ہلچل نہیں ہے، سرمایہ کے اندر موومنٹ نہیں ہے. تو شریعت یہ نہیں چاہتی کہ آپ کا سرمایہ ایک سائڈ میں پڑا رہے اور پڑے پڑے بڑھتا رہے، یہ نہیں چاہتی ہے. وہ چاہتی ہے کہ آپ کمائیں، آپ کام کریں. روایتیں آئی ہیں کہ جو آپ کو تجارت کے اوپر ابھارتی ہیں تجارت کرو. مستحب قرار دیا گیا کہ انسان کاروبار کرے، نوکری سے زیادہ بہتر کاروبار کرنا ہے. اور مستحب قرار دیا گیا کہ انسان اپنے گھر والوں کے نفقات میں اضافہ کرنے کے لیے تجارت کرے اور کام کرے، کاروبار کرے. یہ ساری چیزیں مستحب قرار دی گئی ہیں. اس کی وجہ یہی ہے کہ شریعت آپ کے پیسے کو حرکت میں لانا چاہتی ہے. تو شریعت آپ کے کمانے سے اس کو کوئی اعتراض نہیں ہے، بس شریعت کو جو اعتراض ہے وہ یہ ہے کہ تم کماؤ، ضرور کماؤ، جس طرح وہاں کہنا کھاؤ پیو کوئی مشکل نہیں ہے، لیکن اسراف نہ کرو، ضائع نہ کرو، زیادہ روی نہ کرو. کھانے پینے میں کوئی مشکل نہیں ہے، کھاؤ، जितना खा सकते हो खाओ जितना, लेकिन इसराफ की हद तक बातें नहीं पहुंचनी चाहिए। यही चीज कानना यहां पे भी है, कमाने में कोई एतराज नहीं है, कमाओ जितना कमा सकते हो कमाओ, लेकिन हराम रास्ता इख्तियार ना करो। एक लेकिन यहां पे भी मौजूद है, जैसा इसराफ का लेकिन खाने पीने में मौजूद है, कमाने का लेकिन कि किस रास्ते से कमा रहे हो कमाई के अंदर मौजूद है। कमाने में एतराज नहीं है, लेकिन उसको हलाल रास्ते से कमाओ। अब क्या हलाल है और क्या हराम है, सारी बातें खुदा ही बताएगा हमें। तो कुरान में खुदा ने बता दिया सूरह बकरा में कि अहल्लल्लाहुल बै व हर्रम अर्रिबा, खुदा ने कारोबार को हलाल करार दिया है और रिबा को, सूद को हराम करार दिया। ऐतराज़ करने वाले यहाँ पर ये ऐतराज़ करते थे कि खूब ये भी तो उसी की तरह है, इसमें भी आप कमा रहे हैं उसमें भी आप कमा रहे हैं, इसमें भी लाख का सवा लाख बन रहा है कारोबार में भी लाख का सवा लाख बनते, तो क्या फ़र्क है दोनों में। ऐतराज़ करने वाले ऐतराज़ करते थे, तो खुदा ने कह दिया नहीं ये हलाल वो हराम, एक बाउंड्री लगा दी खुदा ने, एक लाइन खींच दी खुदा ने कि हिलियत का दायरा है कारोबार और हुरमत का दायरा है सूद। अब जो इस्लामिक बैंकिंग है उसने किया ये है कि अगर आपको याद हो हमने क्या कहा था कि बैंकिंग का जो निज़ाम चल रहा है वो किस बात पे चल रहा है, कर्ज लेने और कर्ज देने पे चल रहा है। ये शुरू में अर्ज किया था और ये कहा था कि क्योंकि कर्ज लेने और कर्ज देने का निज़ाम है तो कर्ज के ऊपर जब भी ज्यादती की बात आती है तो सूद वहीं से ही उसके अंदर दाखिल हो जाता है, इसीलिए सूद के मसाइल बैंक के साथ चिपक गए कि इसका सिस्टम ही कर्ज लेने और कर्ज देने का है और कर्ज ही के अंदर एक अहम मिसदाक सूद का कर्ज है। दुरुस्त, इस्लामिक बैंकिंग ने काम जो किया वो ये किया कि कर्जे के उनवान को ही बीच में से हटा दिया। जो मुश्किल ईजाद करने वाली चीज थी वो लोन था, भाई मैं आपको, बैंक कहता है मैं आपको लाख रुपया देता हूं, आप मुझे वापसी में सवा लाख वापिस करना, एक साथ नहीं दे सकते हो तो ठीक है मैं इस सवा लाख को आपसे किस्तों में वापस ले लूंगा, मतलब 12,500 रुपये महीने 10 महीने की किस्तें आपकी बना दी, 1,25,000 मिल गया बैंक को, लाख आपको मिल गया, 1,25,000 एट द एंड बैंक को मिल गया। शरीयत ने कहा ये प्रोहिबिटेड, इसकी इजाज़त नहीं है, इसलिए कि ये सूद है। तो शरीयत ने तो उसके साथ रखे ना, अगर सूद हराम है तो कारोबार हलाल भी है। तो शरीयत आपको कहती है कि अगर आप लाख का 1,25,000 बनाना चाहते हैं तो कारोबार करो, तिजारत करो, क्यों नहीं तिजारत करते, 1,00,000 रुपए की जींस खरीद कर लाओ, उस 1,00,000 की जींस को 1,25,000 में बेच दो, तुम्हें 25,000 कमाने थे ना लाख पर, बजाय इसके कि कर्जा दो और 25,00,000 कमाओ, तुम कारोबार करो तिजारत करो, 1,00,000 रुपया लगाओ सरमाया, 1,00,000 रुपए की कोई जींस खरीद कर लाओ और उसी 1,00,000 रुपए की जींस को 1,25,000 में बेच दो। वही 25,000 जो आप लोन देकर कमा रहे थे, शरीयत कहती है कि लोन ना दो तिजारत करो और वही 25,000 कमा लो, मुझे 25 के 50 कमा लो, मुझे कोई एतराज नहीं है, लेकिन कर्जा दे के 25 के तुम 10 भी लोगे तो मुझे एतराज है। कर्जे में 25 के बजाय 10 भी लोगे लाख पर, मुझे एतराज है, लेकिन कारोबार में लाख के 25,000 कमाने की बजाय आप 50,000 भी कमा लो, मुझे कोई एतराज नहीं है। तो असल एतराज खुदा का आपके रेशो पे नहीं है। ये जो बात मैंने की है, बाज लोग पूछते हैं कि जी हम कितनी कमाई कर सकते हैं, कितना प्रॉफिट रख सकते हैं, उसी को समझाने के लिए अर्ज कर रहा हूं कि शरीयत को आपके रेशो के ऊपर एतराज नहीं है कि आप सूद में क्या ले रहे हो, कर्ज कारोबार में कितना कमा रहे हो, उसमें आप कम कर दो उसमें आप बढ़ा दो, लेकिन हलाल तरीका होना चाहिए, तरीके का असल मसला है। लिहाजा तिजारत करो, एक तरीका ये। इसी तरीके से यानी अगर आप अपनी फिक को कभी, हम लोग मसला यह कि हम लोग तो तौजील मसाइल जो पढ़े लिखे लोग हैं वो भी नहीं खोलते हैं। आजकल तो मुश्किल बहुत ही ज़्यादा आसान हो गई है, व्हाट्सएप टेलीफोन फ्री के मिनट्स, तो आप कहते हैं यार इतनी जहमत कौन करे, पहले उठें जाके तौजी उठाएं उसको झाड़ें उसकी मिट्टी साफ़ करें, हैं उसके बाद जो है उसमें से ढूंढने के मसला मिलेगा कहाँ, तो आसान काम नहीं है। मसला आगे एक्स आगे वाई आगे जेड, किसी को भी इतने सारे तो आगे आपके सोलह बाजार में रहते हैं, तो आपने किसी को भी कॉल घुमा दी, व्हाट्सएप पर इतने ग्रुप चल रहे हैं शरीर और फिक्री सवाल जवाब के, किसी भी ग्रुप में आपने सवाल डाल दिया अब मैं अभी ताज़ा खबर सुनाऊँ आपको। अभी मैं देख रहा था एक फिक्र ग्रुप में, मैं भी अटका हुआ हूँ कहीं ना कहीं, तो एक किसी ने पोस्ट डाली हुई थी जिसमें आगा सिस्तानी का एक मसला दिया हुआ था कि अगर सूरज ग्रहण या चांद ग्रहण वगैरह का अगर अदान नहीं पड़ी तो कज़ा करने के लिए ज़ाहिर एहतियात वाजिब है कि गुस्ल किया जाए, इस तरह का कुछ मसला था आगा का। उसमें उन्होंने एक किताब से उनके मसला नंबर भी दिया हुआ था। अब हम लोग इतनी भी जहमत नहीं करते कि मसला नंबर तक दिया हुआ है तो किताब ही खोल के देख लें। उसमें उन्होंने पोस्ट करके नीचे सवाल किया, भाई प्लीज़ कन्फर्म ये मसला सही है। अरे भाई तौज़ी खोल के देख लो मसला सही है सही नहीं है। अब इतना पका पकाया मिल जाए उस पर भी आपको यही प्लीज़ कन्फर्म करना है दूसरों से ही, तो यही चीज़ें सबब बनती है कि हमारी जो पढ़ने की जो सलाहियतें हैं और पढ़ने का जो ज़ौक है ना और शौक, वो दीगर आहिस्ता आहिस्ता दीगर मिल होता जा रहा है। हमें किताबें पढ़ने का शौक़ नहीं है, हम किताबें विताबें नहीं पढ़ते, इसलिए ये मुश्किलात फिर ज़्यादा खड़ी होती हैं। तो अर्ज़ खिदमत ये कि अगर तौज़ील मसाइल आज जाके थोड़ी फहरिस्ती की हद तक ज़रूर देखिएगा आप, तौज़ील मसाइल देखें जहाँ पे कारोबार के अहकाम शुरू किए ना, उन्होंने मुख्तलिफ टाइटल दिए, जो आला कि जिसका मैंने इंश्योरेंस के मसले में हवाला दिया था, तिजारत इजारा यानी किराया, कारोबार खरीदो फरोख्त, ख़रीदो फरोख्त की चंद किस्में हैं, ये मुख्तलिफ टाइटल हैं दुरुस्त। शिरकत के अहकाम जिसको मुशारका कहते हैं, मुजारबा एक के एफर्ट्स हों एक का माल हो और तिजारत में इस्तेमाल किया जाए, तो ये मुख्तलिफ टाइटल हैं कि जिसके ज़रिए शरीयत आपको कमाने की इजाज़त देती है। आप मुजारबा कर सकते हैं, आप मुशारका कर सकते हैं, आप कारोबार खरीदो फरोख्त कर सकते हैं, आप इजारे के ज़रिए कमाई कर सकते हैं, ये जायज़ अनामीन हैं कमाई के। जैसा कारोबार एक तिजारत एक ज़रिया है कमाई का, इसी तरीके से मतलब आपके पास पैसा है आप एक घर खरीद के उसको किराए पर देना शुरू कर दें, बहुत से लोग करते हैं ये काम। अब ये जो किराया आ रहा है ये आपका बिल्कुल जायज़ कमाई है आपकी। आपके पास पैसा है, आपके पास टाइम या हिम्मत नहीं है, एक जवान जो है वो परेशान है पैसे के लिए, उसके पास आइडियाज और हिम्मत है, आप अपना पैसा उसके साथ दे दें, प्रॉफिट शेयरिंग के हिसाब से आप अपने तय कर लेंगे प्रॉफिट का क्या रेशो आपका क्या रेशो मेरा, इसको कहते हैं मुजारबा, वो कारोबार करे उससे और दोनों बैठ के खाएं, ये भी इसको मुजारबा बोलते हैं और ये भी एक जायज जरिया है कमाई करने का। मुशारका पार्टनरशिप, आपके पास इतना पैसा नहीं कि आप पूरा मसला फर्ज करें कोई कारोबार चला सकें, दो आदमी ने पैसा लगाया दोनों ने मिलकर काम शुरू कर दिया शिरकत के अंदर पार्टनरशिप के अंदर, यह भी बिल्कुल जायज जरिया है कमाई करने का। तो ये मुख्तलिफ हेडिंग्स हैं कि जो शरीयत की तरफ से आपके पास रास्ते दिए गए हैं कि अगर आप लाख को सवा लाख बनाना चाहें तो तिजारत के ज़रिए बना सकते हो, मुशारका के ज़रिए बना सकते हो, मुजारबा के ज़रिए बना सकते हो, इजारा के ज़रिए बना सकते हो, दुरुस्त। पांचवा रास्ता आपके सामने है कि आप कर्ज़े के ज़रिए भी बना सकते हो लाख के सवा लाख। शरीयत कहती है कि इन पांच में से ये ना करो, पांच में से कर्ज़े वाला ऑप्शन मैं नहीं मानता, मेरी नज़र में कर्ज़े वाला ऑप्शन काबिले कबूल नहीं है। हाँ आप लाख को सवा लाख बनाना चाहते हो तो बाकी किसी भी ऑप्शन पे आप काम कर लो, मुझे कोई एतराज नहीं है। इस्लामिक बैंकिंग ने यही काम किया। लोग कहते हैं यार क्या फ़र्क पड़ता है, बिलाखिर खाते अगर आप उनकी एंट्रीज के हिसाब से देखें सब कुछ आपको एक ही जैसा लगेगा, कुछ समझ में नहीं आएगा कि हो क्या रहा है फ़र्क क्या पड़ा है। लेकिन फ़र्क सिर्फ वही है कि जो पहले बात हो रही थी कि नीयतों का फ़र्क है, उनवान को तब्दील करने का फ़र्क है। बजाय इसके कि पहले आपको गाड़ी खरीदनी थी, आपके पास फ़र्क करें गाड़ी है 10 लाख की, 5 लाख आपके पास मौजूद है, 5 लाख नहीं है, आप बैंक में आपने लोन अप्लाई किया, किस्मत अच्छी थी आपका लोन सेंक्शन हो गया, 5 लाख उन्होंने आपके हवाले कर दिया, आपके साथ टर्म एंड कंडीशन तय कर दी जी 5 लाख हम दे रहे हैं, मतलब फ़र्ज करें पर एनम 14% 15% 17% जो भी बिलाकर वो आपको देना होगा, आपने ओके करके। हालांकि अभी कर्ज़ा ये ले लिया, अभी तो ज़रूरत ही आपने ले लिया कर्ज़ा, सूदी कर्ज़ा ले लिया आपने। अब फ़र्क ये पड़ा है कि अब जब आप बैंक के पास जाते हैं इस्लामिक बैंकिंग वालों के पास कि भाई मुझे गाड़ी ख़रीदनी है, 5 लाख है मेरे पास, 10 लाख की गाड़ी है, 5 लाख मुझे कर्ज़ा दे दो, कहते हम कर्ज़ा तो नहीं देते। फिर क्या करें भाई, मुझे तो गाड़ी ख़रीदनी है, तो बैंक क्यों खोला हुआ तुमने? कहते गाड़ी तुम्हें मैं दिलवा देता हूँ, तुम टेंशन क्यों लेते हो, कर्ज़ा मैं नहीं दूंगा तुम्हें। फिर क्या करेंगे, करेंगे ये कि एक गाड़ी है जो दोनों मिलके ले लेते हैं, बस 5 लाख तुम्हारे पास है, 5 लाख मैं डाल देता हूँ। एक गाड़ी है जो दोनों उसके मालिक हैं, हम दोनों ने मिलकर पार्टनरशिप में खरीदा है, मुशारका, दुरुस्त, हम दोनों ने मिलकर ये गाड़ी खरीद ली, ठीक है जी। अब बैंक को 5 लाख पर फर्ज करें 1 लाख प्रॉफिट चाहिए था, दे 5 रहे, अगर कर्जा देता 5 देता तो 6 लेता। अब इस्लामिक बैंकिंग कोई खैराती इदारा तो नहीं है, कुछ चैरिटी काम तो नहीं कर रहा कि 5 लाख देगा तो 5 लाख ही लेगा, तो उसके खर्चे कैसे पूरे होंगे भाई, वो तो 2 दिन बाद ब्रांच बंद, उनके तो एसी के बिल ही इतने होते होंगे, तो कुछ चैरिटी इदारा तो नहीं है, उसको कमाना है, अपने खर्चे भी निकाल दें और आपका काम भी पूरा करना है, तो वो लेगा तो सही आपसे 5 के 6 लाख, लेकिन करेगा क्या, वो करेगा ये कि मसलन जो 6 लाख आपको देने हैं, आपके पास तो थे नहीं 6 लाख, 5 लाख आप मुझे किस्तों में दोगे, ठीक है किस्तों में दे दो। अब वो करता क्या है, वो करता ये है कि अपने कारोबार को किस्तों में आपको बेच रहा है, भाई आधे कारोबार का मैं मालिक हूं ना, आधे कारोबार का मैं मालिक हूं, आधे कारोबार का ये बैंक मालिक है, बैंक करता यह है कि जो मेरा हिस्सा है, मेरा शेयर है 50% कारोबार का, मैं अपना कारोबार आपको किस्तों में बेच रहा हूं। तो मगर खरीदो फरोख्त में कोई कबाहत है? कोई को बात नहीं, वो तो शरीयत खुद कहती है अहल्लाउल बे, खरीदो फरोख्त हलाल है। तो वो करता यह है कि अपने कारोबार को आपको बेचता है, ये तो कारोबार की मिसाल है। गाड़ी की बात चल रही थी हमारी, आधी गाड़ी उसकी है आधी गाड़ी मेरी है, कहते ठीक है मैं अपनी आधी गाड़ी को तुम्हें किस्तों पे बेचता हूँ, खरीदोगे? हाँ जी खरीदूंगा, उसको तो पूरी गाड़ी चाहिए ना, आधी लेके क्या करेगा वो, तो वो उससे बाकी आधी गाड़ी को किस्तों में खरीदता है। एक सूरत यह है कि किस्तों में खरीद रहा होता है, मतलब मैंने अपने जेहन में अपनी गाड़ी के फर्ज करें 6 लाख मुझे लेने ना, मैंने कहा जी आपको मसलन नाला 10,000 महीने का आपको किस्त देनी है, तो 60 महीने की किस्त हो गई, तो अब ये 6 लाख आपके 60 महीने में पूरे होंगे। मैंने अपने ही जेन में अपनी गाड़ी के अपने हिस्से के जो 50% मेरा शेयर था गाड़ी का उसके बना दिए 60 हिस्से, और हर हिस्सा हर किस्त पर आपको बेच देता हूँ मैं, और वो जो 6 लाख मुझे लेने थे वो मैंने इसी के अंदर आ गया, जब एट द एंड आखिरी किस्त आप देंगे तो गोया आपने आखिरी हिस्से की कीमत अदा कर दी, कारोबार गाड़ी पूरी की पूरी हो गई आपकी, 5 के 6 मेरी जेब में आ गए। ये है सारी थीम इस्लामिक बैंकिंग की, कभी वो मुशारके की सूरत में काम करता है आपके साथ, कभी वो इजारे, बाज जगह पे इन्होंने इजारे के जरिए काम किए, मतलब फर्ज करें क्या है जो भी आपसे उन्होंने लेन देन करनी है या जो भी हिस्सा है वो आपकी किस्तों को इजारे के तौर पर आपसे लेता है, सूद के तौर पर नहीं लेता। आप मेरे घर में रह रहे हैं, मतलब घर मिलकर हमने लिया है, पार्टनरशिप में हमने घर लिया, पूरे घर में रहे आप रहे, आधा घर आपका है आधा घर बैंक है, बैंक क्या करता है, बैंक कहता है कि भाई तुम मेरे घर में रह रहे हो ना आधे घर में, तो उसका किराया दो मुझे, लिहाजा जो उसने आपसे लेना होता है वो किराए के साथ और वो जो आपको लोन दिया हुआ होता है, जो लोन मैं कह रहा हूँ समझाने के लिए, जो पैसे आपके इन्वेस्ट किए होते हैं आपके घर में वो, प्लस जो उसको उसके ऊपर लेना होता है चार्जेस, वो इनको मर्ज करके जो भी अमाउंट बनती है उसको आपको ब्रेक करके कहते हैं जी इतना आपका रेंट है हर महीने का। अब आपने 60 महीने तक उसको रेंट देना शुरू कर दिया, आखिरी जो रेंट होता है वो फिर रेंट के तौर पर नहीं, आखिरी रेंट में वो क्या करता है अपना हिस्सा वापस आपको बेच दिया उस एक अमाउंट के मुकाबले में जो आखिरी आपने देनी होती है उसको, तो घर हो गया आपका, कागजात हो गए आपके नाम, और बैंक ने जो पैसे लेने थे वो आपसे ले लिए। तो ये है इस्लामिक बैंकिंग, ये कोई खेल खिलौना नहीं है, ये हकीकी चीज़ है, हकीकी इस एतबार से कि शरीयत चीज़ है, शरीयत खुद आपको यही रास्ते देती है, शरीयत खुद आपको यही रास्ते बताती है कि भाई तुम्हें कमाना है तुम इस तरह से कमाओ, तुम इस तरह से कमाओ, तुम इस तरह, ये जायज़ रास्ते हैं, सूद ना दो। इन्होंने भी सूद देना बंद कर दिया, और जो जायज़ हेडिंग्स हैं अपने मामले को उन जायज़ हेडिंग्स के अंदर कहीं फिट करना शुरू कर दिया। नतीजा ये निकला कि ये इस्लामिक बैंकिंग इस हद तक जो काम इसमें हो रहा है, लोग पूछ रहे हैं लीजिंग पे गाड़ी लेना कोई हर्ज नहीं है, लीजिंग पे आप घर लेते हैं कोई हर्ज नहीं है, जो भी चीज़ आपको लीजिंग पे मिल रही है लीजिंग का सूरत हाल यही चल रही होती है। वो लोन आपको नहीं देते हैं, वो आपके साथ या पार्टनरशिप करते हैं जो भी करते हैं, बिलाखिर आखिर में वो आपको किसने उजरत के तौर पर ले रहे होते हैं या आपकी जो है वो क्या कहते हैं उसकी कीमत के तौर पर ले रहे होते हैं। खुलासा वो चीज़ आपको एट द एंड जो है वो आपके हवाले हो जाती है, और सूरत हाल ये बनती है कि ये सारा सिस्टम जो है इस सिस्टम के तहत उनका 5 का 6 लेना भी जायज़, आपके लिए उस बैंक से इस लीजिंग के प्रोसेस से गाड़ी घर या दूसरी ज़रूरियात ज़िंदगी को लेना भी जायज़, इस पूरे प्रोसेस में कहीं कोई सूद लाजिम नहीं आ रहा सिवाय उस इंस्टॉलमेंट की डिले के ऊपर कि वो अभी तक अटकी हुई है कहानी, वो अभी तक उसका कोई हल नहीं निकला है। मैंने एक आगा के दफ्तर के इस्तेफ़ात के दफ्तर के आगा होते हैं उनसे सवाल किया था, तो उनका कहना ये था कि हाँ मसला नहीं है अगर आप इस बात पर पाबंद हो जाएं, अपने आप को पाबंद कर लें। अलबत्ता ये थोड़ा सा इख्तलाफ चल रहा है, एक बंदा कुछ कह रहा है एक कुछ कह रहा है, लेकिन मैं आपको अभी अर्ज़ करूं कि मैंने सवाल किया, एक दो दफ़ा सवाल किया, उन्होंने यही जवाब दिया कि हाँ कोई मसला नहीं है, आप अगर इस बात के अपने आप को पाबंद बना लें कि मैं देर नहीं करूंगा तो आपके लिए ये सही हो जाएगा, फिर लीजिंग पर आपके लिए गाड़ी लेना घर लेना जो भी लेना चाहें आप वो सही हो जाएगा। तो ये एक खाका है इस्लामिक बैंकिंग का। इस्लामिक बैंकिंग हकीकतन लोन को चेंज करती है, उसकी शक्ल को उसकी फॉर्म को चेंज करती है, उसको तिजारत उसको इजारा किराया उसको मुजारबा उसको मुशारका इन हेड्स में लेकर जाती है, और उन हेड्स के एतबार से फिर उसको आपके साथ मामला अंजाम देती है। इसमें किसी किस्म का कोई मुश्किल नहीं है और शरीय तौर पर बिल्कुल सही है, और इंसान जो है वो इस प्रोसेस के ज़रिए अपनी चीज़ों को हासिल कर सकता है बैंक के ज़रिए। लेकिन अगर कोई लोन ही लेना चाहे कि नहीं मुझे तो लोन लेकर ही काम करना है, तो वो फिर मैंने बता दिया पिछले हफ्ते कि गवर्नमेंट बैंक में गुंजाइश है और काफिर बैंक में गुंजाइश है, जो प्योर काफिर बैंक हो। अगर काफिर और मुस्लिम शेयर्स मिक्स हो तो फिर उसमें भी गुंजाइश ख़त्म हो जाती है, प्योर काफिर बैंक हो तो उसमें ये गुंजाइश मौजूद है कि आप उससे लोन ले सकते हैं, लेकिन लोन की नीयत से नहीं लेंगे, आप उससे जो लेंगे वो काफिर का माल लेने की नीयत से लेंगे, गवर्नमेंट बैंक से लेंगे मजहूल माल की नीयत से लेंगे, फिर आप उसको इस्तेमाल करें, जब आपको ज़्यादा देना पड़े तो वो लोन के अगेंस्ट ज़्यादा नहीं बनेगा, इससे सूद नहीं बनेगा, तो आपकी मुश्किल लोन के ज़रिए भी इस अंदाज़ से हल हो सकती है। ये तो एक मसला हो गया। पिछली दफ़ा मैंने एक इंश्योरेंस का मसला बताया था, बाद में मुझसे एक आध दोस्त ने सवाल किया, मुझे लगा कि शायद बहुत जल्दी में बयान हो गया, तो मैं दोबारा से उसको रिपीट कर रहा हूँ एक सूरत को। एक सूरत तो ये है कि जो इंश्योरेंस कंपनी है उसके साथ भी हम यही वाले मामलात करें जो बैंक वाले मामलात हैं, उसी अंदाज़ से उसको भी ठीक करें। कोई काफिर कंपनी है तो काफिर का माल लेने की नीयत से जो एक्स्ट्रा दे रहा है वो ले लें, कोई गवर्नमेंट की कंपनी है तो मजहूल माल की नीयत से ले लें, वो एक तरीका तो यही है। दूसरा तरीका जो मैंने अर्ज़ किया था वो ये है कि आपकी खिदमत में अर्ज़ करूँ, आगा सिस्तानी की अगर आप तौज़ीह उठाएँ और इंश्योरेंस का चैप्टर जो आखिर में उन्होंने दिया हुआ है वहाँ पर उठाएँ, तो आगा ने ये लिखा है वहाँ पर कि ये एक मुस्तकिल मामला है, ना ये जो आला है ना ये हिबा मशरूता है कि जिनकी तफसीलात पिछले हफ्ते गुजर चुकी हैं, बल्कि ये एक मुस्तकिल मामला है। पिछली दफ़ा भी मैंने अर्ज़ किया था आपको कि कर्ज के अंदर कोई शर्त लेकर आए वो जायज़ नहीं है, लेकिन किसी मामले के अंदर कोई शर्त, मतलब निकाह करते हैं आप, निकाह के अंदर आप शर्त करते हैं कि जनाब वैसे तो औरत के ऊपर काम करना वाजिब नहीं है घर के काम करना, लेकिन आप शर्त लगा दें निकाह के अंदर कि मैं इस शर्त पर आपसे निकाह करता हूं कि आप घर के काम करोगी, और अगर औरत कबूल कर ले तो वो भी पाबंद हो गई, कल को वो भी नहीं कह सकती भाई मुझ पर तो कोई वाजिब नहीं है। तो ये एक तरीका मैं आप लोगों को सिखा रहा हूँ, जो परेशान हो, खैर जो गुजर चुके हैं उनका तो परेशानी दूर नहीं हो सकती, लेकिन आने वालों की परेशानी तो दूर हो सकती है, तो आने वालों के लिए जो इस बंधन में बंधना चाहें तो उनके पास एक ये तरीका है कि वो शर्त कर दें कि औरत से कि तुम घर के काम अंजाम दोगी। اب یہ آپ کہیں کہ جی یہ تو نکاح کے اندر شرط آ گئی تو شرط تو جائز نہیں ہے. تو ہر جگہ پہ شرط حرام نہیں ہے, قرض میں شرط حرام ہے, نکاح میں شرط تھوڑی حرام ہے. لہٰذا اگر یہ شرط ایسی ہے کہ جو شرعی طور پر جائز چیز ہے تو یہ واجب العمل ہو جائے گی, پابند ہو جائے گا, یہ خاتون پابند ہو جائے گی کہ وہ اس شرط کے مطابق عمل کریں. اسی طریقے سے آگاہ کہتے ہیں کہ یہ جو اضافی دینا, مثلا فرض کریں آپ پریمیم بھرتے ہیں مثلا 5 لاکھ, 20 سال بعد اس نے آپ کو دینے ہیں مثلا 20 لاکھ, 15 لاکھ جو اضافی دے رہے ہیں, آپ اس کو جو آپ کا ایگریمنٹ بیمے کا ایگریمنٹ ہے, بیمے کا جو معاملہ ہے, اس کا حصہ نہ بنائیں کہ آپ اس کو کہیں میں 5 لاکھ تمہیں دوں گا, تم ایٹ دا اینڈ مجھے 20 لاکھ دو گے, یہ نہ کریں. معاملہ آپ جو بیمے کا معاملہ ہے اس کو بیمے کا معاملہ ہی رہنے دیں, اس معاملے کے اندر آپ شرط کریں کہ اس بیمے اس انشورنس کے معاملے میں میں شرط یہ کرتا ہوں کہ تم مجھے مثلا 15 لاکھ جو ہے 20 سال بعد دو گے, 15 لاکھ تم مجھے 20 سال بعد دو گے. دیکھیں کام وہی ہو رہا ہے, ایٹ دا اینڈ وہ آپ کو 20 لاکھ دے گا اور اس طریقے سے بھی 20 لاکھ دے گا, لیکن اگر آپ اس کو معاملے کا حصہ بناتے ہیں تو وہ سود بن جاتا ہے. آغا سیستانی کے استفتاد کو اگر آپ جا کے دیکھیں تو وہاں پہ بھی آپ کو یہ مل جائے گا, میرے خیال میں اردو والے سیکشن میں. اگر آپ 5 لاکھ پے کرتے ہیں وہ ایٹ دا اینڈ 20 سال بعد آپ کو 15 لاکھ دیتا ہے, 20 لاکھ دیتا ہے, تو یہ سود ہو جائے گا اگر یہ معاملے کا حصہ بن جائے. لیکن آپ معاملے کا حصہ نہ بنائیں, معاملہ معاملہ ہی رہنے دیں اور اس کے اندر شرط کر دیں کہ تم مجھے 15 لاکھ ایکسٹرا دو گے, تو یہ آپ کے 15 لاکھ پھر ایٹ دا اینڈ لینا آپ کے لیے جائز ہو جائے گا اور یہ سود نہیں بنے گا. یہ دوسری چیز. تیسری چیز جو آج کی آپ کی خدمت میں عرض کرنی ہے, ایک مسئلہ مجھ سے پوچھا گیا تھا پی ایف وغیرہ کا, گریجویٹی ملتی ہے, پی ایف ملتا ہے. اچھا, اس میں جو تھوڑا سا ہماری گفتگو سے ریلیٹڈ ہو سکتا ہے وہ یہ ہو سکتا ہے جو مجھے بتایا گیا ہے, ہمارے تو فیلڈ میں نہ پی ایف ہوتا ہے نہ گریجویٹی ہوتی ہے, تو ہم تو ان ساری چیزوں سے ویسے ہی بے نیاز ہیں. درست, وہ کہتے ہیں نا یغنی ہم اللہ من فضل, نکاح کے مورد میں کہا اللہ نے لیکن ہمیں اسی مورد میں یغنی ہم اللہ کر دیا, اللہ نے ان چیزوں سے بے نیاز کر دیا. تو جن کے یہاں یہ ہوتی ہیں چیزیں, وہ جو بتاتے ہیں ان کے حساب سے وہ یہ کہتے ہیں کہ جی جو پی ایف ہوتا ہے, مثلا فرض کریں مثلا 500 روپئے اگر میری سیلری سے کٹ رہے ہیں تو 500 روپئے میرا ادارہ کیا کرتا ہے, وہ ایڈ کرتا ہے اس میں, اور پھر اس 1000 روپئے کو مثلا بینک میں رکھ دیتا ہے یا کسی بھی انویسٹمنٹ میں ڈال دیتا ہے. تو یہ اگرچہ 1000 روپیہ کٹا جمع ہوتا ہے لیکن مثلا فرض کریں بلاخر اس کے اوپر بھی پروفٹ آتا ہے تو یہ 1000 روپیہ اور کبھی 1100 روپئے بن جاتے ہیں, تو اس طرح کر کے اس کے اندر بھی اضافہ ملتا ہے. تو اس کا تو مسئلہ حل ہے کہ اگر یہ کسی بینک وغیرہ میں رکھتے ہیں یا بینک کے ذریعے انویسٹمنٹس کرتے ہیں تو جو بینک کے قوانین تھے وہ سارے اس ایکسٹرا اماؤنٹ پر, 500 جو آپ کی جیب سے گئے یہ حلال, 500 جو ادارہ آپ کو دے رہے وہ بھی بالکل حلال, باقی جو اگر ان 500 اور 500 ہزار کے اوپر کوئی پروفٹ بھی آپ کو مل رہا ہے تو یہ پروفٹ کا مسئلہ وہی مسئلہ جو بینکنگ کے مسائل میں آپ نے سیکھا ہے اگر یاد ہوں آپ کو, تو وہ اسی طریقے سے آپ اس کو حلال کر سکتے ہیں اور اسی طریقے سے اس کو آپ استعمال کر سکتے ہیں کہ جو مسائل یہ اب تک کی 4 گفتگو میں تفصیل سے گزر چکی ہیں. باقی جو ان کا سوال تھا وہ خمس کے حوالے سے تھا, اگرچہ میں نے کہا کہ یہ بالکل ہماری گفتگو سے ریلیٹڈ ہی نہیں ہے, اگر کبھی موقع ملا اور ان دوستوں نے پھر کوئی موقع دیا بات کرنے کا تو میں چاہتا ہوں کہ خمس کے موضوع پہ بھی ایک اسی طرح کی تھوڑی تفصیلی مگر تھوڑی علمی گفتگو آپ لوگوں کے ساتھ کی جائے تاکہ خمس کا بھی بہت ساری چیزیں آپ کے لیے کلیئر ہو سکتی ہیں. لیکن بہرحال اب مسئلہ جو پوچھا گیا اس کے اعتبار سے جو حصہ آپ کی تنخواہ سے کٹتا ہے, مثلا 500 روپئے جو ہماری مثال میں تھا, تو یہ 500 روپئے تو آپ کی تنخواہ سے کٹے ہیں اور اس کمپنی کے اوپر سمجھیں اس کمپنی نے آپ کا لون دینا ہے, 500 روپئے 20 سال تک کٹے جا رہے ہیں. اب آپ دیکھیں مثلا فرض کریں سے 50 ہزار بن گئے, 50 ہزار آپ کی جیب سے کٹے ہیں, تو یہ 50 ہزار کمپنی آپ کی دیندار ہے, وہ آپ کی مقروض ہے, یعنی آپ نے گویا کمپنی کو 50 ہزار لون دیا ہوا ہے, تو یہ 50 ہزار جو لون آپ نے کمپنی کو دیا ہوا ہے تو اس کے اوپر لون کے احکام ہوں گے. لون کے احکام کیا ہیں کہ اگر ابھی آپ کے لیے لینا ممکن ہے تو ابھی آپ کو خمس دینا پڑے گا جب سال آپ کا پورا ہوگا, لیکن اگر ابھی لینا ممکن نہیں ہے تو پھر جب یہ آپ کو ملیں گے اس وقت فوری طور پر اس 50 ہزار پہ خمس دینا پڑے گا. 50 ہزار جو کمپنی آپ کو دے رہی ہے وہ کیونکہ کمپنی کی طرف سے ہے, جب تک آپ کے ہاتھ میں نہیں آئے گا وہ آپ کا بنے گا نہیں, لہذا یہ 50,000 جس دن آپ کے ہاتھ میں چیک آئے گا یا کیش آئے گا تو اس دن آپ کا مال بنے گا، اس دن سے لے کر اگلی ڈیٹ آنے تک اس 50,000 میں اگر آپ نے خرچ کر لیے تو خرچ ہو گئے، ختم ہو گئی کہانی، اور اگر اس 50,000 میں سے کچھ بچ گیا ڈیٹ آنے تک تو اس 50,000 کا خمس پھر آپ کو اس ڈیٹ پر یا جو بھی بچے گا اس کا خمس آپ کو اس ڈیٹ پر دینا ہوگا۔ جو ایکسٹرا ان 50 اور 50 100,000 کے علاوہ جو پروفٹ کے طور پر جو ایکسٹرا مل رہے ہیں تو وہ بھی جب اگر اب میں نے کہا نا کہ اس کے بھی بینک کے قوانین کے اعتبار سے جب آپ کی ڈیٹ آئے گی تو جو اس 50,000 کا حکم ہے اس پروفٹ کا بھی حکم وہی ہو جائے گا، لہذا پروفٹ پلس 50,000 یہ دونوں اماؤنٹ ہوئے ہیں کہ جن کا ملنے کے بعد جب ڈیٹ آئے گی آپ کی جو بھی پہلی ڈیٹ آئے گی اس پر ان کا خمس ہوگا جو بچے گا، اور جو اپنے 50,000 ہیں ان کا خمس آپ کو فوری طور پر دینا ہوگا۔ یہ پی ایف کا مسئلہ، گریجویٹی میں سارے کا سارا آپ کو ادارے کی طرف سے دیا جاتا ہے گفٹ کے طور پر، تو اس کا مسئلہ تو اور بھی آسان ہے کہ جس وقت وہ آپ کے ہاتھ میں آئے گا پیسہ یا آپ کے اکاؤنٹ میں ٹرانسفر ہوگا، اگر وہ گورنمنٹ کا ادارہ نہیں ہے تو اگر وہ آپ کے ہاتھ میں یا اکاؤنٹ میں آتا ہے تو اس دن سے لے کر اگلی ڈیٹ آنے تک آپ کے پاس فرصت ہے، کلو وشربو ولا تصرفو، کھاؤ پیو مگر اسراف نہ کرنا، اسراف نہ کرنا ہے، پھر جو بچ جائے گا آخر میں تو اس کا آپ کو خمس ادا کرنا ہوگا ڈیٹ آنے پر، فوری طور پہ اس سے کوئی خمس نہیں ہوگا۔ یہ ایک سوال پوچھا گیا تھا، اور کسی کو یاد ہے کیا پوچھا گیا تھا؟ ایک آدھ اور چیز تھی اب میرے ذہن میں نہیں آ رہی۔ بہرحال اب بھی میرے ذہن میں نہیں آ رہی، کچھ ایک چیز اور بھی مجھے لگ رہا ہے کچھ پوچھی گئی تھی۔ جی کریڈٹ کارڈ تو بتا دیا تھا پچھلی دفعہ، کریڈٹ کارڈ میں ایک میں مسئلہ تو جو بتا چکا ہوں مسئلہ تو ویسا ہی ہے۔ اچھا کسی نے مجھے بھیجا بھی تھا اس کا ایک آغا تستانی کی سائٹ سے کوئی سوال جواب، لیکن وہ مسئلہ اس مسئلے سے فرق کرتا ہے جو میں نے عرض کیا تھا آپ کی خدمت میں۔ میں نے یہ عرض کیا تھا پرائیویٹ بینک میں کہ پرائیویٹ بینک میں کریڈٹ کارڈ ابتدائی طور پہ بنوانا ہی صحیح نہیں ہے، یہ آغا تستانی کے دفتر سے پوچھا ہوا مسئلہ ہے، درست؟ لیکن اگر بنوا لیا کسی کو پتہ ہی نہیں تھا، بہت سے ابھی بھی بیٹھے ہوئے ہوں گے یہاں پہ جن کی جیب میں پرائیویٹ بینک کے جو ہیں وہ کریڈٹ کارڈز ہوں میرا خیال ہے، اب اگر بن ہی گیا ہے تو استعمال کرنے میں کوئی حرج نہیں ہے، بس یہ پابند رہے کہ آپ کو تاریخ کے اندر اندر اس کو پے کر دینا ہے۔ ڈیلے ہوگا تو پھر سود کی کہانی شروع ہو جائے گی، کیونکہ پرائیویٹ بینک میں کوئی گنجائش، اگر آپ کو یاد ہو، سود کی کوئی گنجائش نہیں تھی۔ لہذا کریڈٹ لینے میں کوئی حرج نہیں ہے، کریڈٹ آپ لے سکتے ہیں، لیکن کریڈٹ کو وقت پر ادا کرنا پابند ہے آپ اس بات کے، ڈیلے کریں گے تو پھر سود کی کہانی شروع ہو جائے گی اور مشکل کھڑی ہو جائے گی۔ تو جن کے بنے ہوئے ہیں وہ یوز کر سکتے ہیں، وہ جو سوال تھا اور جو جواب تھا وہ اسی کا تھا، وہ ابتدائی طور پہ بنانے کا سوال نہیں تھا، وہ بنے ہوئے کے یوز کرنے کا سوال تھا، تو یوز کرنے میں کوئی حرج نہیں ہے۔ باقی گورنمنٹ اور کافر بینکوں کا تو مسئلہ میں بتا ہی چکا تھا کریڈٹ کارڈ کا، اس میں کوئی مشکل نہیں ہے، بنوا بھی سکتے ہیں اور یوز بھی کر سکتے ہیں، بس وہی نیتیں جو بتائی تھیں اس کو ذہن میں رکھیں۔ تو کریڈٹ کارڈ کا بھی مسئلہ تقریباً میرے خیال میں کلیئر ہو چکا ہے، اور اسلامک بینکنگ بھی آ گئی، بہت تو کوئی خاص چیز میرے ذہن میں نہیں آ رہی، اگر ہے کسی کا آپ میں سے کسی کا سوال تو آپ پوچھ لیں۔ دیکھیں جو کریڈٹ کے اوپر آپ کو دیتے ہیں، ایک مرتبہ ہوتا ہے کچھ سروس چارجز وغیرہ لگاتے ہیں، وہ ایک الگ چیز ہے، اس کا مسئلہ اتنا نہیں ہے، لیکن جو آپ کو انہوں نے مثلا فرض کریں آپ نے 25,000 کی شاپنگ کی ہے کریڈٹ کارڈ کے اوپر، تو یہ 25,000 آپ کے بہاف پر اس بینک نے اس سٹور کو جو ہے وہ پے کیے، تو آپ اس بینک کے 25,000 کے مقروض ہو گئے۔ اب آپ کو اس 25,000 کی پیمنٹ اس انداز سے کر دینی چاہیے کہ اس کے اوپر پھر وہ آپ سے ایکسس اماؤنٹ چارج نہ کریں، اس کہیں جی آپ نے 25,000 کیونکہ پے نہیں کیا، لہذا 25,000 کی وجہ آپ کو مثلاً 27,000 پے کرنے پڑیں گے، بس یہ نہیں ہونا چاہیے۔ اب وہ مجھے یہ، میں تو یوز آج تک کبھی نہیں کیا کریڈٹ کارڈ، نہ لیا نہ کیا، درست؟ لہذا مجھے نہیں پتا کہ کیا ہوتا ہے اور کیا نہیں ہوتا. اگر 25,000 کی پیمنٹ کے اوپر آپ کو 27,000 دینے پڑیں تو یہ سود ہو جائے گا, یہ جائز نہیں ہے. اب وہ منیمم پے کرنے پہ ہوتا ہے نہیں ہوتا ہے مجھے اس کہانی کا کچھ اندازہ ہی نہیں. اگر فرض کریں منیمم پے کرنے کے باوجود وہ آپ کے اوپر اس لون کے اوپر ایکسس چارج کرتے ہیں تو سود بن جائے گا, پھر تو فائدہ نہیں ہے, پورا ہی پے کرنا پڑے گا. لیکن اگر نہیں, فرض کریں منیمم پے کرنے کے صورت میں وہ آپ کا جو لون تھا وہ آپ کا بلاک ہو گیا سمجھیں, وہ نہیں بڑھے گا, یہ اب جو دے رہے ہیں یا لے رہے ہیں کچھ اور دے لے رہے ہیں, تو وہ ایک الگ کہانی ہے, اس کو دیکھنا پڑے گا وہ کیا دے رہے ہیں اور کیا لے رہے ہیں. درست, لون کے اوپر اگر وہ ایکسس چارج کرتے ہیں آپ کو کہ یہ 25 کے بجائے اب آپ کو 27 پے کرنے پڑیں گے, وہ سود ہو جائے گا, وہ جائز نہیں ہوگا. دیکھیں جاب کا مسئلہ میں پچھلی دفعہ بتا چکا ہوں کہ جاب کا بھی کوئی مشکل نہیں ہے, صرف یہ اگر آپ کسی ایسے ڈپارٹمنٹ میں ہیں جہاں پر آپ کو یہ جو لیٹ چارجز ہیں وہ لینے دینے کیلکولیٹ کرنا پڑے تو وہ مشکل ہوگی, اگر اس کے علاوہ کسی ڈپارٹمنٹ میں تو کوئی مسئلہ نہیں ہے.
سروس چارج لگاتے ہیں وہ 25,000 روپے,
نہیں دیکھیں ایک مرتبہ میں نے کہا نا کہ دیکھیں ایک مرتبہ وہ یہ کر رہے ہوتے ہیں کہ یہ جو 1,000 روپیہ لے رہے ہیں آپ کو, وہ 25,000 کے اگینسٹ لے رہے ہیں, صحیح ہے, 25,000 کے اگینسٹ لے رہے ہیں تو یہ تو سود ہے, اب نام وہ کچھ بھی دیں. لیکن ایک مرتبہ یہ ہو رہا ہے کہ بعض اوقات آپ کو ایک فیسلٹی دے رہے ہیں, یہ 25,000 کے اگینسٹ نہیں لے رہے, وہ ایک فیسلٹی جو دے رہے ہیں اس فیسلٹی کے اگینسٹ آپ کو ایک چارج کر رہے ہیں. جیسا مثلا فرض کریں, حالا میں منباب مثال, مثلا آپ جو ہے وہ کیا کہتے ہیں یہ پے آرڈر بنواتے ہیں, صحیح ہے نا, پے آرڈر بنواتے ہیں, وہ مطلب فرض کریں 29 روپے آپ سے سروس چارجز کے لیتے ہیں, تو یہ ایک سروس دے رہے ہیں اس کے اگینسٹ لے رہے ہیں. تو اس قسم کی اگر کوئی چیز ہے کہ ایک سروس پرووائڈ کر رہے ہیں اور سروس پرووائڈ کرنے کے اگینسٹ آپ سے کوئی چارج لے رہے ہیں سروس چارجز کے نام پہ, تو اس میں تو کوئی حرج نہیں ہے, وہ تو حق رکھتے ہیں ملا کر. میں نے کہا نا کوئی خیراتی ادارہ تو ہے نہیں کہ آپ کہیں یار یہ پیسے کیوں لے رہے ہیں ہم سے, تو وہ تو لیں گے تو کمائیں گے تو آپ کو سروسز دیں گے. لیکن اگر وہ جو لون ہے اس لون اماؤنٹ کے اگینسٹ کچھ آپ سے چارج کرتے ہیں تو وہ سود بنے گا اور وہ جائز نہیں ہوگا, چاہے اس کا نام وہ کچھ اور بھی رکھ دیں, کچھ بھی رکھ دیں اس کا نام. وہ تو ٹیکس ہے نا, گنڈا ٹیکس ہے سر. اچھا اب آپ نے شیئر کی بات کی, تو ایک چیز میں اور آخر میں اب آپ لوگوں کے سوالات کو یہیں پہ روکتے ہوئے شیئرز کا بھی تھوڑا سا مسئلہ عرض کر دوں آپ کی خدمت میں. دیکھیں شیئرز میں بھی اگر واقعاً, دیکھیں دو طرح کے شیئرز ہو سکتے ہیں نا, ایک مرتبہ ہے کہ کچھ ہے ہی نہیں اور صرف ایک فرضی شیئرز ہم نے مارکیٹ میں فلوٹ کر دیے, تو اس کو تو منع کرتے ہیں عام طور پہ فوکا کہ کچھ ہے ہی نہیں. ایک مرتبہ یہ ہوتا ہے کہ نہیں, مطلب فرض کریں آپ کی واقعاً سیمنٹ کی فیکٹری ہے اور آپ کو سرمایہ کی ضرورت ہے اور آپ نے شیئرز جو ہیں فلوٹ کر دیے, ایک چیز اس کے اگینسٹ میں ہے, واقعاً آپ کسی فیکٹری کے شیئر ہولڈر بن رہے ہیں, کوئی خلائی اور ہوائی چیز کے نہیں ہیں آپ شیئر ہولڈر, کہ جس کا کوئی نہ وجود ہے نہ کوئی نام و نشان ہے, کچھ بھی نہیں, اور آپ کہیں جی میں تو شیئر ہولڈر ہوں, تو وہ تو بیکار ہے. لیکن جہاں پر کوئی چیز واقعیت رکھتی ہے, فارماکیوٹیکلز کمپنیز ہوتی ہیں, سیمنٹ کمپنیز ہوتی ہیں اور الا بلا یہ وہ سارے, تو شیئرز اٹ سیلف اس میں کوئی حرج نہیں ہے, آپ شیئرز لے سکتے ہیں, شیئرز بیچ بھی سکتے ہیں, اس شیئرز کے اوپر جو آپ کو نفع ہوتا ہے, 10 روپے کا شیئر لیا, 100 روپے کا بیچ دیا, 90 روپے آپ نے کما لیے, یہ سب جائز ہے اور حلال ہے, اس میں کوئی حرج نہیں ہے. ایک سوال جو بہت زیادہ پوچھا جاتا ہے وہ میں آخر میں عرض کر دوں, اور یہی پوچھا گیا تھا جو مجھے ابھی شیئرز کو بولتے بولتے یاد آ گیا, کہ بینک کے شیئر لینا کیسا ہے, درست, کیونکہ بینک تو سود ہی کام کرتا ہے. ایک بات یاد رکھیں, شیئرز میں جو شرط ہے صرف وہ یہی شرط ہے کہ جس کمپنی کے آپ شیئر لے رہے ہوں وہ کوئی حرام کام نہ کرتی ہو. شراب کی کمپنی ہے, آپ کہیں جی اس نے شیئر ڈالے ہوئے ہیں, شیئر تو جائز ہے میں شیئر لے لوں, نہیں یہ جائز نہیں ہے. کوئی بھی ایسی کمپنی کے جو حرام کام کرتی ہو اس کے شیئرز آپ نہیں لے سکتے, درست. کوئی ایسی کمپنی ہے جو امپورٹ ایکسپورٹ کرتی ہے اور صرف سور کا گوشت امپورٹ ایکسپورٹ کرتی ہے, اس کمپنی کے شیئرز آپ نہیں لے سکتے. مسئلہ آتا ہے بینک کا, بینک بھی تو سودی کام کرتا ہے. بینک میں آغا سیستانی نے ایک بات کہی ہے, بہرحال آغا خوئی نے تو اس قسم کی کوئی بات نہیں کہ آغا خوئی تو منع کرتے تھے, کہتے ہیں صرف اس حد تک, صرف اس حد تک, کہ ایک جس کو کہتے ہیں ٹرانزیکشن کی حد تک کہ لیا اور دے دیا, روک کے نہیں رکھ سکتے آپ اپنے پاس, آغا خوری کے حساب سے بینک کے شیئرز آپ روک کے اپنے پاس نہیں رکھ سکتے, کیونکہ شیئرز کا مطلب کیا ہے, آپ جو ہے اس بینک کے پارٹنر ہو, چاہے اتنے سے لیول کے ہو, چاہے آپ ایک نقطے سے زیادہ آپ کی حیثیت نہ بنتی ہو, لیکن بالآخر جو بھی حیثیت بنتی ہے اس حیثیت میں آپ ان کے ساتھ شریک ہیں کاروبار میں, اور وہ اگر سودی کام کر رہے تو اس کا مطلب ہے آپ ایز اے پارٹنر آپ بھی ان کے سودی کاموں میں شریک ہو, تو اس کی آگاہ خوئی اجازت نہیں دیتے تھے. آگاہ خوئی صرف کہتے تھے اتنا صرف اس حد تک ہو سکتا ہے کہ آپ لیں اور نکال دیں. اب اس کا کوئی کبھی بعض اوقات ہوتا ہے کہ کبھی آپ پھنسے ہوئے ہوتے ہیں, کسی سے لیے تھے پہلے اب نہیں ہے, اب آپ کو صرف لے کے دینے, تو اس حد تک تو فائدہ بینیفٹ اٹھا سکتے ہیں آپ, لیکن کمانے کی غرض سے آپ لے کے رکھیں آپ کے یہاں, جس بینک کے یہ اس کا فیوچر بڑا برائٹ نظر آ رہا ہے لہٰذا فائدہ ہوگا, وہ آگاہ خوئی کے اندر تو نہیں ہے گنجائش. آگاہ سیستانی میں چھوٹی سی گنجائش نکلتی ہے. آگاہ سیستانی یہ فرماتے ہیں کہ بینک کے شیئرز آپ لے سکتے ہیں بشرطے یہ کہ آپ اپنی دلی ناراحتی اور بیزاری کا اظہار کر دیں مالکوں کے ساتھ کہ ہم اس کام پر راضی نہیں ہیں, کہ جو آپ سودی کام کر رہے ہیں اس سودی کام پہ راضی نہیں ہیں, نہ کرو یہ کام. صرف وہ کہتے ہیں نا وما علینا الا البلاغ, آپ کو ایک بلاغ کرنا ہے, چاہے آپ میل کے ذریعے کریں, چاہے آپ جا کے اس کے منہ پہ بول کر آئیں, حتیٰ جہاں تک اب مجھے اس وقت یاد پڑ رہا ہے حتیٰ آپ برانچ مینیجر کو بھی جا کے بول دیں کہ جو ان کا نمائندہ ہے, بہرحال یہ اس کی اپنی تو کوئی حیثیت نہیں ہے نا, وہ تو ان کی نمائندگی میں بیٹھا ہوا ہے, تو یہ بھی چل جائے گا. کوئی بھی ہائر اتھارٹیز والا جو بندے ہوتے ہیں ان میں سے کسی کو بھی آپ اس بات کا اظہار کر دیں کہ بھائی میں آپ کے سودی کاموں پر راضی نہیں ہوں, تو پھر آپ اس بینک کے شیئرز کو لے کر رکھ بھی سکتے ہیں آغا سیستانی کے نظریے میں. ورنہ اگر یہ کام آپ نہیں کرتے تو ان کا بھی مسئلہ پھر آغا خوئی والا ہے کہ پھر آپ بینک کے شیئرز لے کر نہیں رکھ سکتے, پھر آپ بینک کے شیئرز کے اوپر کمائی نہیں کر سکتے. صرف اس صورت میں اجازت دیتے ہیں کہ اگر آپ اس بات کا اظہار کریں وربلی ریٹن کسی بھی ذریعے سے کہ ہم آپ کے سودی کاموں پر راضی نہیں ہیں, آپ کی سودی کام بند کریں, بس اتنا اظہار کرنا کافی ہے. اس اظہار کے بعد آپ کے لیے یہ گنجائش نکل آئے گی کہ آپ بینک کے شیئرز بھی لے سکتے ہیں, نہ فقط یہ کہ لے سکتے ہیں لے کے رکھ بھی سکتے ہیں اور ان پر نفع بھی کما سکتے ہیں, پھر جو نفع آپ کو ملے گا وہ آپ کے لیے بالکل جائز اور حلال ہوگا. جی دیکھیں, اگر وہ بھی سودی کام کرتے ہیں تو طب کے قاعدہ, مجھے ایگزیکٹلی فتویٰ تو نہیں مجھے معلوم آگا کا, لیکن قانون کے تحت اور قاعدے کے تحت جو انہوں نے بیان کیا ہے تو اس کے اعتبار سے تو پھر اس کا بھی مسئلہ ہے وہی ہونا چاہیے انشورنس کا, کہ اگر انشورنس کمپنی بھی واقعی لون دیتی ہے اور لون دینے کے اوپر سود لیتی ہے اور پھر اس کا بھی مال اسی طرح کا مخلوط مال ہے, تو پھر طب کے قاعدہ پھر بینک اور انشورنس کمپنی میں کوئی فرق نہیں ہے, یعنی عنوان کا کوئی فرق نہیں بن رہے گا, مسئلے کے اعتبار سے ایک جیسا ہو جانا چاہیے. دیکھیں ایک چیز یہ ہوتی ہے کہ مثلا فرض کریں مثلا ایک کوئی فارماسیوٹیکل کمپنی ہے, اس نے بینک سے لون لیا ہوا ہے اور وہ بینک کو لون دے رہی ہے, وہ ایک الگ کہانی ہے نا, وہ تو بینک کو لون لے رہی ہے اور دے رہی ہے جو اس کی بینک کے ساتھ ڈیلنگ ہے اپنے سرمایہ کو بڑھانے بڑھانے کے لیے یا اپنی مشکلات کو حل کرنے کے لیے. ایک مرتبہ یہ ہوتا ہے کہ پبلکلی لوگوں سے لون لینا اور لون دینا, یہ اگر حصہ ہو اس کے اندر کہ لوگوں کو قرض دیتے ہیں اور اس قرض کی نسبت لوگوں سے پیسہ لیتے ہیں, یعنی ان کے سرمایہ کے اندر مکس مال ہو جائے, اس قسم کی چیز اگر ہو تو وہاں پہ پھر یہ مسئلہ بظاہر تو پھر بینک اور غیر بینک میں کوئی فرق نہیں ہونا چاہیے آغا سیستانی کے نظریے میں. بٹ کوائن بہت چل رہا ہے آج کل, اوپر نیچے بھی بہت ہو رہا ہے, ذرا احتیاط سے کاروبار کیجیے گا. اس کا 19,000 سے 10,000 پہ آ گیا تھا کچھ عرصے پہلے. عرض خدمت یہ ہے کہ یہ بٹ کوائن ایک اعتباری کرنسی ہے, جیسا کہ آپ کی پیپر کرنسی ہے نا, उसमें तो पेपर इन्वॉल्व है ना, और जो एक थ्योरी थी किसी ज़माने में, अभी तो शायद नहीं है, लेकिन एक थ्योरी के तहत इस पेपर के पीछे गोल्ड इन्वॉल्व होता है, इसीलिए ऊपर लिखा हुआ होता है। आप नोट पे देखें कि हामिल हाजा को स्टेट बैंक तक अगर वो तकाजा करे तो वो देने के ऊपर पाबंद है। तो कहने का मकसद ये है कि ये एक थ्योरी हुआ करती थी, अब शायद नहीं है ये। लेकिन बिटकॉइन इस किस्म की कोई करेंसी नहीं है कि फिजिकली उसकी कोई हैसियत हो, वो सिर्फ एक फर्जी करेंसी है। मैंने फ़र्ज कर लिया कि आपको मैंने जिस तरह ये आपके मोबाइल के अंदर आप जो क्रेडिट डलवाते हैं, पैसे घुसते हैं उसके अंदर, क्या घुसता है उसके अंदर? कुछ नहीं है ना भाई। पुराने ज़माने में ये टेलीफोन बहुत होते थे, आप सिक्का डालते थे उसके अंदर, पैसा डालते थे उसके अंदर, दुरुस्त। आज इस मोबाइल में आप क्या डालते हैं? कुछ भी नहीं डालते, वो सिर्फ एक एतबार है। इसीलिए ये जो आप लोन लेते हैं, बैलेंस 20 रुपए का लोन ले लिया, जब देते हैं तो 24 रुपए कट जाते हैं, तो इसको सूद इसीलिए नहीं माना हुआ कि इसमें कोई करेंसी इन्वॉल्व नहीं है, ये सिर्फ एक एतबार है, एक फ़र्ज है। उन्होंने फ़र्ज, आपने उसको जाके 100 रुपए दिए कंपनी को, कंपनी ने आपके लिए एक फ़र्ज बना लिया कि आप जो है मसलन 75 रुपए की कॉलें कर सकते हैं, 76 रुपए की कॉलें कर सकते हैं, एक फ़र्जी क्रेडिट है आपके पास। तो क्योंकि एक फ़र्जी क्रेडिट है, इसलिए इसके अगेंस्ट अगर आपको 4 रुपए ज़्यादा देने पड़े तो उसको सूद नहीं माना गया, क्योंकि कुछ है ही नहीं। बिटकॉइन भी इसी टाइप की चीज़ है, समझें, वो भी एक एतबारी और फ़र्जी क्रेडिट है आपका। आपने उस कंपनी को, जो ये कंपनी बिटकॉइंस के नाम से बेच रही है कॉइंस, आपने उसको 19,000 दिए, तो उसने आपके लिए $19,000 का एक क्रेडिट पर्स कर लिया, और आपको जो है मसलन फ़र्ज करें एक जो भी नंबर शंबर इशू कर दिया जी, आप इस नंबर के साथ से आप इसको खरीदो फरोख्त इंटरनेशनल मार्केट में कर सकते हैं, जैसे क्रेडिट कार्ड के नंबर चलते हैं। आगा चीतानी से जब सवाल किया गया तो दो तरह के जवाब उनके मेरे सामने आए, एक थोड़ा पुराना है, एक थोड़ा जदीद है। पुराने वाले सवाल के जवाब में आगा ने कहा कि जो जवाब दिया है दफ्तर वालों ने कि आगा इसकी इजाज़त नहीं देते, ये पुराना जवाब था उनका। उसके बाद का जो एक इस्तिफ्ता मेरे सामने आया जब पूछा गया, तो उनका जवाब ये था कि आगा ने इस मसले में अपनी राय पेश नहीं की, आगा ने इस मसले में अपनी राय पेश नहीं की, यानी आगा ने इस मसले में फतवा नहीं दिया। आप जाके तौजीहुल मसाइल खोलिएगा, तकलीद का चैप्टर खोलिएगा, वहां पर एक मसला दिया हुआ है कि अगर मुश्तहिद आलम जिसकी हम तकलीद करते हैं उसका कोई मसला मौजूद ना हो या उसने फतवा ना दिया हो तो क्या करना चाहिए। वहां पर उन्होंने लिखा है कि वहां पर यह फतवा ना देना गोया के एहतियात वाजिब की मंजिलत पर हो जाएगा, और एहतियात वाजिब का कानून ये होता है कि आप उसके बाद जो सेकंड नंबर का मुश्तहिद है उनकी राय पर अमल कर सकते हैं अगर उन्होंने फतवा दिया है तो। अब जब हम सेकंड नंबर पर आते हैं तो आगे वही देखो आसानी, इत्तफाक से उनकी भी कोई राय सामने नहीं आई अभी तक, और आगे बढ़ते हैं तो आगे जंजानी हमारे सामने आते हैं जो कुम के मराजीन में से हैं, शुबेरिय जंजानी। ये आगे शुबेरिय जंजानी ने दो शर्तों से जायज़ माना है। आगा फरमाते हैं कि अगर ये जो एतबार आपके पास है, जो क्रेडिट आपके पास है, इस क्रेडिट को आप हलाल चीज़ों को खरीदने में इस्तेमाल करते हैं एक, और इस करेंसी से खरीदो फरोख्त आपके मुल्की कवानीन में ममानियत इसकी ना हो, ममनू ना हो, तो फिर आप इस बिटकॉइन को इस्तेमाल कर सकते हैं और ये आपके लिए जायज़ है। तो क्योंकि आगा सिस्तानी का जो बाद वाला इस्तिफ्ता है उसके मुताबिक एहतियात वाजिब बनती है अमलन, और एहतियात वाजिब में अगर हम सैर करना शुरू करें तो हम पहुँचेंगे जाके आगा जंजानी के पास। आगा जंजानी इन दो शर्तों के साथ इजाज़त देते हैं, फिर आप अगर रुजू कर लें आगा सिस्तानी के मुकल्लदीन आगा जंजानी की तरफ, तो उनके लिए इस बिटकॉइन को ख़रीदना बेचना, इसके ज़रिए मामलात करना, ये सब आपके लिए जायज़ हो जाएगा। ये है जनाब अली बिटकॉइन और अमसाल बिटकॉइन। सिर्फ बिटकॉइन का पर्टिकुलरली नाम के साथ कोई हमें सरोकार नहीं है, जो भी इस किस्म की करेंसीज हैं, क्योंकि सुना है कुछ और भी करेंसीज आहिस्ता आहिस्ता दरमियान में आ रही हैं, मुझे नाम वाम नहीं मालूम, लेकिन यानी नाम भूल गया हूँ मैं, किसी ने लिए थे मेरे को याद नहीं है, कोई सरोकार नहीं इसलिए इतना जहन में नहीं रहता। तो बिटकॉइन या बिटकॉइन जैसी जो भी करेंसीज हैं उन सब का मसला यही है, आगज सिंचानी की प्रैक्टिकली एहतियात वाजिब, एहतियात वाजिब में आप आगज जंजानी की तरफ रुजू कर लें तो आपका ये मसला हल हो जाएगा। आखिर में परवरदिगार आलम से दुआ करते हैं कि परवरदिगार तुझे मोहम्मद वाले मोहम्मद का वास्ता, हमें तौफीक अता फरमा कि हम तेरे दीन को समझ कर उस पर अमल कर सकें। परवरदिगार तुझे मोहम्मद वाले मोहम्मद का वास्ता, जहाँ कहीं भी मोमिन मोमिनात मौजूद हों, परेशान हाल हों, उनकी परेशानियों को दूर फरमा। जहाँ कहीं भी मोमिन मोमिनात मौजूद हों, ख़ासतौर पर हाज़िरीन महफिल, इनकी तमाम दीनी दुनियावी जायज़ हाजात को पूरा फरमा। जो बीमार हैं आबिद बीमार का सदका, इसमें कोई हैं जी दुआए सेहत, जो बीमार हैं आबिद बीमार का सदका, तमाम मोमिन मोमिनात हाज़िरीन महफिल, उनके मुतालिकीन और बिलखसूस खैरुन्निसा और सादिक अली ख्वाजा अशफाक हुसैन मिर्ज़ा, इनको सेहत कामला और अजलाता फरमा। बहक मोहम्मद वाले मोहम्मद जो मकरूज़ हैं उनके कर्ज़ों को अदा फरमा, जो बेरोज़गार हैं उनको रोज़गार अता फरमा। परवरदिगारा जो हमारे बच्चे, हमारे जवान, हमारे मोमिनीन हलाल रास्तों के मुतमन्नी हैं और मुतलाशी हैं, परवरदिगारा बहक मोहम्मद वाले मोहम्मद उनके लिए हराम रास्तों को बंद करके उनके लिए हलाल रास्तों को खोल दे। बहक मोहम्मद वाले मोहम्मद हौजात इल्मी और मराजे निज़ाम की हिफाजत फरमा। जहाँ कहीं भी अज़ादार, अज़ाखाने, अज़ादारियाँ, मजलिस, मातम, जुलूस हो रहे हैं, ख़ास तौर पर पाकिस्तान की अज़ादारियों को अपनी हिफ्ज़ोमान में करार दे। तमाम जहान के मोमिन मोमिनात, बिलखसूस उन जगहों के मोमिन मोमिनात के जहाँ पर दुश्मनों की नज़रें जमी हुई हैं, और बिलअख़स पाकिस्तान के मोमिन मोमिनात, उन सब की जान माल इज़्ज़त आबरू की हिफाजत फरमा। हौज़ात इल्मी और मराज़े निज़ाम की हिफाजत फरमा। इमाम के ज़ुहूर में ताज़ीम फरमा। हम सबको इमाम के आवान और अंसार में से करार दे। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउद्दुआ, बिरहमतिका या अरहमर राहिमीन।